नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। आज फागुन 7 गते राष्ट्रिय प्रजातन्त्र दिवस। नेपाली कांग्रेसको नेतृत्वमा 2007 सालमा भएको ऐतिहासिक जनआन्दोलनले 104 वर्ष लामो जहानिया राणा शासन समाप्त गरी मुलुकमा प्रजातन्त्रको स्थापना गरेको थियो। राजा त्रिभुवनबाट प्रजातान्त्रिक व्यवस्था शुरू भएको ऐतिहासिक घोषणा मार्फत फागुन 7 गते मुलुकमा प्रजातन्त्रको स्थापना भएको घोषणा गरिएको थियो। 2007 सालमा आएको प्रजातन्त्रमाथि 2017 साल पौष 1 गते राजा महेन्द्रको कदमले ग्रहण लगाइदिएपछि 2046 जनआन्दोलनले 2047 सालमा मुलुकमा प्रजातन्त्र पुनस्थापना गर्यो। राजा ज्ञानेन्द्रको 2059 र 2061 कदमले अधिकार हनन गरेपछि फेरि आन्दोलित नेपालीले 2063 वैशाख 11 गते लोकतन्त्र स्थापना गरेका थिए। सोही आन्दोलनले राजतन्त्रको उन्मूलन गरी 2064 संविधान सभाको निर्वाचन गरेपछि 2065 जेठ 15 गतेदेखि मुलुक उन्नत प्रजातान्त्रिक व्यवस्था भनिने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छ। प्रजातन्त्रका विविध पक्षमा आजको अन्तर्सम्वादमा कुराकानी गर्नेछौं। 2017 सालपछि 2062-63 सालसम्मका राजनैतिक अभियान र आन्दोलनमा संलग्न वरिष्ठ राजनीतिज्ञ चिरञ्जीवी वाग्ले कुराकानीमा हामीसँग हुनुहुन्छ। वाग्लेज्यू, स्वागत छ यहाँलाई। आज प्रजातन्त्र दिवस, अब प्रजातन्त्रलाई आजसम्म भनौँ न 2007 फागुन 7 गते स्थापना भएदेखि आजसम्म प्रजातान्त्रिक अभ्यास जसरी हामीले सञ्चालन गर्यौं, मुलुक जसरी सञ्चालित भइरहेको छ, कसरी हेर्न सकिन्छ यसलाई?
यो प्रजातान्त्रिक अभ्यास जुन अगाडि बढेको छ, यसमा अनेक किसिमका विघ्न बाधाहरू अवश्य आए। 7 सालकै क्रान्तिपछि पनि नेपाली कंग्रेसको नेतृत्वमा क्रान्ति भयो। विश्वर प्रसाद कोइराला त्यसका चाहिँ के भने सर्वाधिक महत्वपूर्ण नेतृत्वकर्ता थिए। त्यतिकै महत्वपूर्ण व्यक्ति सुवर्ण शमशेर पनि थिए। राणा सरकार गयो, मोहन शमशेर गएपछि प्रधानमन्त्री बन्नका लागि यी दुवैजना मान्छेले पाएनन्, बीपी र सुवर्णजीले पाएनन् प्रधानमन्त्री बन्नको लागि मन्त्रीका प्रसाद कोइराला। त्यसमा केही बाहिरी शक्तिहरूको चाहिँ चलखेल प्रभावकारी भयो। त्यो पनि हामीलाई प्रजातान्त्रिक अभ्यासका अगाडि बढाउँदालाई केही कुराहरू चाहिँ विघ्न बाधाका रूपमा उपस्थित भएको कुरा अवश्य पनि हामीलाई चाहिँ के भनेदेखि लाग्छ। तैपनि नेपाली कङ्ग्रेसको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी पनि संलग्न हुँदै हामी 15 सालसम्म पुग्यौँ। फेरि पनि चाहिँ महेन्द्रको चाहिँ जुन तानाशाही आउन थालेको त्यसको विरुद्धमा भद्रबगी आन्दोलन भयो र पर्सालन चुनाव भयो। नेपाली कङ्ग्रेसले चाहिँ अत्यधिक बहुमत प्राप्त गर्यो। त्यो सरकारले 1.5 वर्ष पनि काम गर्न पाएन, 17 साल पुगेको त्यहाँ तपाईँले भनिहाल्नु। त्यसपछि 30 वर्षसम्म नेपाली जनताले रगतको हाँसो बगाएर सङ्घर्ष गर्यो, आन्दोलन गर्यो र 47 सालमा प्रजातन्त्र पुनस्थापना भयो। 47 सालपछि संविधानमा त केही दोष थिएन, पद्धति पनि केही दोष थिएन, तर त्यसलाई पनि विचलित गर्नका लागि केही प्रयत्नहरू भए। त्यसमा राजा वीरेन्द्र पनि संलग्न भए, केही बाहिरी तत्त्व पनि संलग्न भए र त्यो चुनावपछि जुन सरकार बन्यो त्यो सरकारले त्यसको नेतृत्व गिरिजा प्रसाद कोइरालाले गरे र उनको जिम्मेवारी र उनको चाहिँ काँधमा त्यो यत्रो 30 वर्षदेखिको सङ्घर्षको चाहिँ जुन चाहिँ अभियान थियो त्यसलाई सफल पार्नका लागि अगाडि जानु पर्थ्यो। त्यहाँ केही कमी कमजोरी भयो उनीबाट पनि, त्यो पद्धतिको भन्दा पात्रको चाहिँ त्यसमा दोष देखियो। तैपनि त्यसलाई हामीले चाहे काङ्ग्रेसभित्र होस्, चाहे प्रतिपक्षसँगको चाहिँ के अरे प्रतिपक्षको कुरा होस्, संसदमा सबै कुराहरू सबै समस्याहरूलाई समाधान गर्दै हामीहरू अगाडि बढेकै हौ। त्यो हुँदाहुँदै पनि प्रजातान्त्रिक अभ्यासलाई कमजोर पार्नको लागि राजा वीरेन्द्र र नेकपा माओवादीका पक्षमा माओवादीले भन्ने गरेको अघोषित कार्यगत एकता भयो। त्यो अघोषित कार्यगत एकता भनेको प्रजातन्त्रमाथिको प्रहार गर्ने नै कुरा थियो। धेरै सबलाई थाहा छ, सारा जनतालाई थाहा छ, देशलाई थाहा छ, हजारौँ मानिसहरू 20,000 भन्दा बढी मानिस चाहिँ मारिए त्यसमा, लाखौँ मान्छेले दुःख पाए, हजारौँ मान्छेहरू चाहिँ गल्ली विदेशको गल्लीमा गएर निर्वासित हुन बाध्य हुनु पर्यो। यो सबै कुरा पनि भोग्दै बिहोर्दै त्यसलाई चाहिँ परास्त गर्दै नेपाली समाज अगाडि बढेको छ र आज वडादेखि केन्द्रीय तहसम्म निर्वाचित भएर यी निर्वाचित मानिसहरूले एउटा चाहिँ के भने शासन पद्धति सञ्चालन गर्ने पद्धति र प्रक्रिया हामीले बसालेका छौँ। सबै राजनीतिक पार्टीहरू चाहे प्रजातान्त्रिक पक्ष होस् चाहे कम्युनिस्टहरू हुन् आफ्नो पार्टीभित्र पनि निर्वाचनकै पद्धति र प्रक्रियाबाट चाहिँ के भनेदेखि अगाडि बढ्ने अभ्यास गरेका छन् र त्यसमा चाहिँ हाम्रो संवैधानिक र कानुनी वा वैधानिक व्यवस्थाले तिनलाई बाध्य पनि गरेका छन्। यो पनि प्रजातान्त्रिक अभ्यासमा अगाडि बढ्ने सन्दर्भमा एउटा चाहिँ के भनेदेखि महत्त्वपूर्ण पक्ष हो भन्ने मलाई लाग्छ। दलहरू र राज्य निर्वाचनका माध्यमबाट आएका प्रतिनिधिहरूले उनको चाहिँ निर्णय अनुसार जित हारलाई स्वीकार गर्दै अगाडि बढ्ने अवस्था भएको छ। यो एउटा सकारात्मक पक्ष हो भन्ने म चाहिँ ठान्छु।
यहाँको निष्कर्षमा चाहिँ हाम्रो प्रजातान्त्रिक अभ्यास भनौँ यो 75 वर्षको यात्रा, अब आजदेखि हामी 76 वर्षमा प्रवेश गर्दैछौं, यो यात्रामा केही बाधा व्यवधान अप्ठ्याराहरू आए पनि यो निरन्तरको यात्रा मूलत पद्धति र प्रक्रिया स्थापित गर्ने दिशामा सही ढंगले अघि बढ़िरहेको छ।
अब सही ढंगले अघि बढ्यो भन्नुपर्छ, किनभने विघ्न बाधाहरू आए। अब हाम्रा पात्रहरूको जस्तो अहिले यो पछिल्लो कालखण्डको नि भन्नुहोस् न, पछिल्लो कालखण्डको कुरा गर्दा पनि 46 साल पछिकै कुरा गर्दा दुईजना 8-9 जना प्रधानमन्त्री भए, दुईजना कृष्ण प्रसाद भट्टराई काङ्ग्रेसको नेता र मनमोहन अधिकारी नेपाली कम्युनिस्ट पार्टीको नेता, यिनीहरू दुईजनाले राष्ट्रिय स्वार्थलाई हाम्रा छिमेकीहरूसँग राखेर वार्ता गरेको कुरा गरेको म देख्छु। बाँकी 7 जना पात्रहरू चाहे काङ्ग्रेसको चाहिँ शेरबहादुर र चाहिँ गिरिजा प्रसाद हुन्, चाहे माओवादीको चाहिँ प्रचण्ड र चाहिँ के भने बाबुराम हुन्, चाहे एमालेको चाहिँ के भनेदेखि यो चाहिँ माधव नेपाल झलनाथ वा चाहिँ केपी ओलीले हुन्, अलिकति बढ्ता स्वार्थबाट व्यक्तिगत स्वार्थबाट प्रेरित भएका देखियो। र त्यसले गर्दा हाम्रो जसरी राजाहरूको अब यो चाहिँ के भनेदेखि स्वेच्छाचारी शासनमा परराष्ट्र नीति असन्तुलित थियो, त्यस्तै यिनीहरूले पनि चाहिँ के भने परराष्ट्र नीतिलाई असन्तुलित बनाएको कारणले गर्दा यो गएको भदौ 23-24 अप्रिय घटना भयो, दुर्घटनै भयो भनौँ। त्यसमा चाहिँ हाम्रो चाहिँ सिंहदरबारदेखि संसदसम्म, सर्वोच्चदेखि चाहिँ के भनेदेखि व्यापारिक प्रतिष्ठानसम्म सारा पोलिए। यो नेपाली जनताले पोले होइन, तर पोल्ने हात पुऱ्याएको भएका त नेपाली नै मान्छे हुन्
जस्तो। अब अब हजुर हजुर हजुर, यहाँले यहाँ हामी त्यसैमा केन्द्रित हौ कि जस्तो पात्र र प्रवृत्ति पद्धति र प्रक्रिया होइन यो। अब हिजोको यदि हामीले अलिकति फर्कने हो भने राजा र काँग्रेसका बीचमा सहमति भयो, प्रजातन्त्र पुनस्थापना भयो, तत्कालीन अवस्थामा 104 वर्ष लामो जहानिया राणा शासनको अन्त्य भयो। त्यसपछि 46 आएर राजा काँग्रेस र वामपन्थीहरूका बीचमा सहमति भयो। 62-63 काँग्रेस एमाले माओवादी मूलत यी तीनवटा पक्षहरूका बीचमा काँग्रेस र माओवादीले एक एक पक्षको नेतृत्व गरे पनि यी तीन पक्ष बलियो देखियो। र अब अहिले भदौ 23-24 सन्दर्भ यहाँले उल्लेख गर्नुभयो, त्यो चाहिँ एउटा असंगठित आन्दोलन भनौँ या प्रदर्शन अब जेएनजीका नाममा जुन भयो। अब यी पात्र र प्रवृत्तिहरूका सन्दर्भ त छँदैछन्, यसका अब को को संलग्न भए, अधिकांश आन्दोलनहरू 2007 यता काँग्रेसको नेतृत्वमा भएको थियो यो पछिल्लो प्रदर्शन बाहेक। अब हामीले चाहिँ पद्धति र प्रक्रियाको कुरा गरिरहँदा अब यतिको संस्थागत भयो अथवा विकास हुँदै आयो, जनताले अधिकार पाए भन्ने सन्दर्भ यहाँले उल्लेख गर्दा गर्दै पनि असन्तुष्टिहरू किन यसरी चुलिन पुगे त?
यो असन्तुष्टि चाहिँ मेरो मुलुकमा धेरै सुविधा सहुलियतहरू जनताका बीचमा पुगेको छ। आज बाटोघाटो भन्नुहोस् अथवा स्वास्थ्यकै कुरा भन्नु, अथवा शिक्षाकै कुरा भनौँ, बिजुली चाहिँ अथवा अरू सुविधाकै कुरा भनौँ, देशका कुना काप्चामा पुग्न थालेका छन्। पर्याप्त नहोला तर धेरै कुराहरू भएका छन् है। तर दुईवटा कुरा चाहिँ दुई तिनवटा कुराहरूमा कमी कमजोर छ। एउटा अलिकति सुशासन भएन, भेदभाव भयो, पक्षपात भयो, जो सरकारमा पुग्यो उसले आफ्नो मान्छे राख्न थाल्यो, त्यो योग्य मान्छे इमान्दार मान्छेले चाहिँ पाएन। कुनै संस्थामा काम गर्ने पनि इमान्दार योग्य मान्छे छ भनेदेखि त्यो चाहिँ के भनेदेखि त्यसको हाकिमको भेदभाव पक्षपातबाट चाहिँ प्रताडित भयो भन्ने कुराहरू चाहिँ उठेकै छ। यो पक्ष हामीले चाहिँ के भनेदेखि प्रजातान्त्रिक पद्धति अनुसार जहाँ यसलाई चाहिँ सुव्यवस्थित गर्नु पर्थ्यो त्यो गर्न चाहिँ कमी कमजोरी भएको एउटा पक्ष छ भने अर्को हामीले चाहिँ के भनेदेखि आवश्यक मात्रामा आफ्नै माटोमा तपाईँको चाहिँ के भनेदेखि रोजगारी सृजना गर्ने कुराकानीहरू पनि गर्न केही कमी कमजोरी छ. मुलुक अगाडि बढेको छ, हामी चाहिँ के भनेदेखि कतिपय कुरामा आत्मनिर्भर हुने अवस्थामा छौँ, कतिपय कुरामा हामी चाहिँ बाहिरको चाहिँ आयातमा निर्भर गरेको अवस्था पनि होला, तर मुलुक सकारात्मक अवस्थामै अगाडि बढेको छ. यो भेदभाव पक्षपात र सुशासनका कुराहरू र अलिकति आर्थिक उपार्जनका कुराहरूलाई अगाडि बढाउँदै लान सक्दा हाम्रो भाग्य चाहिँ भविष्य चाहिँ म सुन्दर र राम्रै देख्छु. तर मूल सवाल के हो भनेदेखि हामीले हामी जस्तो चाहिँ संक्षेप संवेदनशील अवस्थामा छौँ, नेपाल जुन अवस्थामा छ, ठुल्ठुला हाम्रा विकसित हुँदै गएका शक्ति सम्पन्न समृद्ध बन्दै गएका मुलुकका बिचमा छौँ भने अर्कोतर्फ चाहिँ के भनेदेखि ठुल्ठुला शक्ति केन्द्रहरू जोसँग हाम्रो चाहिँ आकाश जोडिन्छ नि, यिनीहरूलाई हामीले सन्तुलित गर्न सकेनौँ, हामी ठिक ठिक ढङ्गबाट जान सकेनौँ, हिँड्न सकेनौँ भनेदेखि हामीले यो चाहिँ भदौ चाहिँ 23-24 जस्तो घटना दुर्घटना फेरि पनि बिहोर्न पर्छ. अहिलेको समस्या भनेको चाहिँ असन्तुलित परराष्ट्र नीति पनि हो भन्ने मलाई लाग्छ. त्यस कारण चाहिँ के भने त्यो चाहिँ अब आउने जो संसद हुन्छ, किन अहिले संविधान त घाइते भएकै हो 23-24 गतिको चाहिँ घटनाबाट संविधान घाइते भएर अहिले बनेको सरकार चाहिँ के भनेदेखि संविधानलाई घाइते भएरै आएको यो चाहिँ के भन्ने सरकार हो. तैपनि फेरि मुलुक चाहिँ चुनावमा प्रवेश गर्दैछ, चुनावको हामी मुखमा छौँ, यो चुनाव सम्पन्न भएर आएको संसदले यहाँ चुनिएका सांसदहरूले यसका पार्टीका नेतृत्व गर्ने मानिसहरूले हेक्का राख्नुपर्ने कुरा के हो भनेदेखि देश र जनतालाई समृद्ध बनाउँदै अगाडि बढाउने हो, सुरक्षित राख्दै जाने हो भनेदेखि हामीले विकास निर्माण अरू सबै कुराको सँगसँगै परराष्ट्र सम्बन्धको नीतिलाई पनि अत्यन्त सन्तुलित गर्नुपर्छ. त्यो गर्न सकेनौँ, त्यो गर्ने बाटोमा लाएनौँ, भावना मात्रै बग्यौँ, आफ्नो पार्टीको चाहिँ कुरा कुन मुलुकको पार्टी सरकारसँग मिल्छ, कुन मुलुकको चाहिँ सरकारसँग आफ्नो विचार मिल्छ त्यो गौण कुरा हो. राष्ट्रको चाहिँ स्वार्थ र राष्ट्रको हितमा चाहिँ समर्पित भएर मुलुकलाई कुन ठाउँबाट चाहिँ अगाडि बढाउनु पर्ने हो त्यो चाहिँ कुरा हेक्का गर्न सकेन भनेदेखि यो दुर्घटना हुन्छ. अहिलेको दुर्घटना चाहिँ त्यसबाट सृजित भएको असन्तुष्टि चाहिँ के भने हाम्रो जनताको असन्तुष्टि भन्दा बाहिरी शक्ति केन्द्रको असन्तुष्टिका कारण यो बात 23-24 गतेको घटना भयो. एउटा एक कुरा हेर्नुहोस् न,
अब मूलत भनौँ न अहिले दुईवटा सन्दर्भ आयो, एउटा त हाम्रो आन्तरिक असन्तुष्टिको कारण मूलत हामीले जसरी प्रजातान्त्रिक अभ्यास अगाडि बढाउन या जनताका दैनन्दिनका सेवा सुविधाका लागि स्थापना गरेका कार्यालयहरू जसले चाहिँ जनतालाई सहजीकरण गरिदियोस्, सहज रूपले सेवा सुविधा दियोस् भनिएको हो, त्यसले नै असहजता सिर्जना गर्यो या जनतालाई झुलाउने काम गर्यो, भुलाउने काम गर्यो, अथवा चाहिँ घुस आर्थिक लेनदेन यी यावत कुराहरू चाहिँ भए भन्ने तहमा छ. र त्यसमा दुईवटा कुरा, एउटा त सरकारको स्थायी सत्ता कर्मचारी संयन्त्र, अर्को राजनीतिक संयन्त्र जसले कर्मचारीहरूलाई ड्राइभ गर्छ अथवा चाहिँ सञ्चालन गर्छ. अब एउटा यो आन्तरिक असन्तुष्टिको कारण प्रजातन्त्रलाई जसरी हामी अगाडि बढाउनु पर्ने त्यो बढाउन सकेनौं भन्ने एउटा पक्ष, एउटा अन्तर्राष्ट्रिय पक्ष, वैश्विक आयामहरू दुईवटा कुरा. अब वैश्विक आयामहरूका बारेमा हामी एकछिनपछि चर्चा गरौँला. अब यो जुन आन्तरिक चाहिँ अवस्था छ नि, अब जस्तो कार्यालयहरू स्थापना गरिए, जिल्ला प्रशासन कार्यालय स्थापना गरिए, पशु सेवा कार्यालय स्थापना गरिए, स्वास्थ्य कार्यालय स्थापना गरिए, यिनले जुन सेवा दिनुपर्ने त्यो सेवा दिन सकेनन्. अब यी यावत कार्यालयहरूका चाहिँ प्रसंग, अब यसलाई कसरी संस्थागत गर्ने अथवा चाहिँ जनताले पाउने सेवा सहज ढंगले पाउने वातावरण कसरी बनाउने, यहाँहरूको अनुभवले के भन्छ? हुन त यहाँहरू पनि बेला बेलामा दुर्घटनामा पर्नुभयो, यहाँ व्यक्तिगत रूपमै पनि दुर्घटनामा पर्नुभयो राजनीतिक हिसाबले.
यस्तो छ, तपाईँको चाहिँ के भनेदेखि अब मलाई के लाग्छ भनेदेखि यो मुलुकमा जुन चाहिँ प्रधानमन्त्री हुन्छ, हामी सर्वाधिकार सम्पन्न चाहिँ प्रधानमन्त्री हुने व्यवस्था पद्धति सिर्जना गरेका छौँ, त्यो प्रधानमन्त्री पहिलै रूपमा इमान्दार हुनु पर्यो. कमसे कम उसको चाहिँ इमान्दारी त मुलुक र चाहिँ समाजका प्रति देशका प्रति ऊ इमान्दार हुनु पर्यो, चाहिँ त्यसले चाहिँ के भनेदेखि इमान्दारीसँग काम गर्नु पर्यो. त्यसपछि त्यसको चाहिँ सहयोगी मन्त्रीमण्डल हो। यो दुईटा पक्षलाई हामीले चाहिँ जिम्मेवार र इमान्दार बनाउने बित्तिकै त्यसको प्रभाव सचिवहरू पर्छ, मन्त्रालय पर्छ र बिस्तारै यो तलसम्म आउने हो। अहिलेको चाहिँ अलिकति चाहिँ के भनेदेखि यो असङ्गत कुराहरू भएका अथवा चाहिँ के भने कमी कमजोरी भएको कुरामा चाहिँ पात्र जुन चाहिँ सिरानमा बस्ने पात्रहरू हुन् उनीहरूको व्यक्तिगत स्वार्थ र चाहिँ महत्वाकांक्षा चाहिँ के भनेदेखि एउटा मूल प्रश्न हो क्या बुझ्नु भएन। म चाहिँ एउटा कुनै पार्टीको नेता भएर प्रधानमन्त्री भए भने यो म मुलुकको प्रधानमन्त्री हो नि त, म मेरो पार्टीको मात्रै त प्रधानमन्त्री होइन नि, म मुलुकको प्रधानमन्त्री हो। त्यो भावनामा चाहिँ कहीँ न कहीँ चाहिँ के भनेदेखि मैले अघि भने दुईजना मैले प्रधानमन्त्री भने 46 साल पछिको अगाडिको भन्नुभयो नि बिपी कोइराला र सुवर्ण शमशेरहरूको कुरा होला। बाँकी प्रधानमन्त्रीहरूले चाहिँ आफू चाहिँ एउटा चाहिँ ग्रुपको प्रधानमन्त्री, मुलुकको नभएर एउटा ग्रुपको प्रधानमन्त्री, एउटा पार्टीको प्रधानमन्त्री र म मेरो पार्टीको प्रधानमन्त्री हुँदा मेरो पार्टीको कसमा विचार मिल्छ त्यसको चाहिँ मान्छे रूपमा हामीले आफूलाई चाहिँ स्थापित गरेको हुनाले यी दुर्घटनाहरू भएका हुन्। यसलाई चाहिँ हेक्का राखेरै चाहिँ के भने अब आउने चाहिँ नेतृत्वले अगाडि बढ्नुपर्छ। त्यो अगाडि बढ्दा यी सात साना चाहिँ के भनेदेखि अड्डा अफिसबाट हुने जुन दिने सुविधा हो त्यो सुविधा चाहिँ कमी कमजोर त्यसलाई चाहिँ के भनेदेखि व्यवस्थित गर्न धेरै गाह्रो हो जस्तो मलाई लाग्दैन।
हामी अन्तरसंवादमा छौं। आज फागुन 7 गते राष्ट्रिय प्रजातन्त्र दिवस, प्रजातन्त्रको जीवनका विषयमा कुराकानी गरिरहेका छौं। वरिष्ठ राजनीतिज्ञ, नेपाली कांग्रेसका नेता, पूर्व मन्त्री चिरञ्जीवी वाग्ले हामीसँग हुनुहुन्छ। वाग्लेज्यू, अब यहाँले यहाँकै अनुभवलाई फेरि अलिकति सुनौ। मूलत यो कामकाजका सिलसिलामा जुन छ नि यस्तो खालको विकृतिहरू चाहिँ किन आउँदो रहेछ?
यो दुई तिनवटा कुरा यसमा
किनभने मैले अलिकति पूरक पनि सोधिहालेँ, किनभने अहिले चलन चल्ती के छ भने चप्पल लगाएर गाउँबाट आउँछन्, ठूला ठूला महल बनाउँछन्, पैसाको मात्रै चाहिँ उनीहरूमा चिन्ता देखिन्छ भन्ने खालको जुन असन्तुष्टि छ नि।
ठिक भन्नुभयो, चप्पल लगाएर पनि आउँछन्, जुत्ता लगाएर नि आउँछन् अथवा त्यहाँ खाली खुट्टा नि हिँडेका मान्छेहरू आइपुग्छन् होइन, यो आफ्नो ठाउँमा छ। तर तिनलाई राज्यले राज्यको आफ्नो क्षमता अनुसार सुविधा प्रसार दिइदिया छ। एकजना संसद सदस्य संसदमा चुनिएर आएपछि त्यसले कमसे कम महिनामा 1 लाख त पाएकै जस्तो देख्छु म होइन, त्यसमा सन्तुष्ट भए एउटा यो के पनि सत्य हो भने त्यो चुनिएर आउने मान्छेहरू अपवादलाई छोड्यो भने गाउँमा घरमा एकमानो खान नपाउने मान्छे कोही नै आएको छैन, सबै एकमानो खान पाउने मान्छे आएका छन्। एक महान खान नपाउने मान्छेले चाहिँ पढिया पनि छैन, धेरै राम्रो शिक्षा पाउन सकेका पनि छैन, त्यस निम्ति लोभ चाहिँ एउटा कुरा हुँदै होइन। अब कतिले पुग्ने, राज्यले त सुविधा दिया छ नि, त्यसैमा टेकेर त्यसैले आफूलाई चाहिँ के भनेदेखि निर्भर बनाएर मेरो कर्तव्य त मेरो मैले मेरो सेवा अनुसार मैले सुविधा पाएको छु, मैले चाहिँ देशलाई समृद्ध बनाउनु पर्छ भन्ने कुरा लाग्यो भनेदेखि यो ठुलो समस्या मैले देख्दै देख्दिनँ, यो ठुलो कुरा होइन। तर चाहिँ के भनेदेखि सम्पत्ति भनेको देखाएको चाहिँ एउटा कस्तो कुरा हो भनेदेखि बाघले एकबाट खाएपछि 1.5 महिना चाहिँ नखाए नै हुन्छ अरे त्यसलाई, हराएपछि त्यसले अगाडिबाट चाहिँ मेल गरी लात्वा हानेर गयो नि बाघले चाहिँ त्यसलाई केही छुँदै हेर्दै हेर्दैन। तर मान्छे यस्तो प्राणी रहेछ त्यो कहिले पनि नगाउने, कति पैसा भए पुग्छ मान्छेलाई, त्यसले खान लाउन स्वास्थ्य सेवा अथवा अलिकति चाहिँ के भनेदेखि जाडोमा लुगा फेर्ने अलिकति बच्चा बच्चीको पढाइको कुरा भयो भनेदेखि त पुग्यो नि। कुन मान्छेसँग सम्पत्ति सँगसँगै चाहिँ के भने मर्दा गएको छ र हो यो कुरा चाहिँ के भनेदेखि जबसम्म हामीले हाम्रा चाहिँ राजनीति गर्ने त्यसको नेतृत्व गर्ने पात्रहरूमा यो कुराको चेत भर्न सक्दैनौँ, जनताले यसमा जो चाहिँ के भनेदेखि सचेत हुन सक्दैन र जनता पनि चाहिँ के भनेदेखि म खाएर मात्रै भोट हाल्छु भन्ने प्रवृत्तिबाट मुक्त हुँदैन, त्यति बेलासम्म चाहिँ यस्ता प्रवृत्तिहरूले चाहिँ पनपने चाहिँ अवस्था पाउँछन्। त्यसका लागि एउटा हामीले एउटा चाहिँ के भनेदेखि राजनीतिक चेतना र एउटा संस्कारको विकास चाहिँ समाजमा बिस्तारै गर्दै लैजानुपर्छ र जसरी अहिले अब प्रजातान्त्रिक पद्धति र प्रक्रिया अगाडि बढेको छ यो पद्धति र अगाडि बढ्ने प्रक्रियालाई मैले चाहिँ के भनेदेखि सकारात्मक रूपमा अगाडि बढेको मैले चाहिँ देखेको छु, अभ्यास गरेको छु र मलाई त्यस्तो लाग्छ।
जस्तो यसमा अर्को एउटा खालको टिप्पणीहरू पनि के आउँछ भने यो संसदीय राजनीति अँगालेका मुलुकहरूमा चाहिँ अब पाँच वर्ष हामी हेरौँ, पाँच वर्षमा भएन भने त यसलाई फेरौंला फेरि अर्कोलाई ल्याउँला भन्ने खालको कुरा हुन्छ। तर त्यो पाँच वर्षभित्र चाहिँ राम्रो नगरिदिनेले त पाँच वर्ष भनेको त मुलुकको लागि एउटा मान्छेको जीवनका लागि धेरै ठूलो समय पो हुँदो रहेछ, त्यसले त लगेर खाल्टोमा हाल्न पनि सक्दो रहेछ। अब यो चेत चाहिँ हामीमा कहिले आउँछ होइन, यो पाँच वर्षको समयलाई चाहिँ उपयोग गर्नुपर्छ, पछाडिको पाँच वर्षमा फेरि हेरौंला भन्ने भन्दा पनि अहिलेकै समयलाई अलिक बढी दबाव दिएर अथवा चाहिँ त्यो संवैधानिक जुन संस्थाहरू निकायहरू व्यवस्थाहरू गरियो भनौँ न, अब एउटा अख्तियारको प्रसंग निकालौं, यहाँहरूले त्यतिखेर अख्तियारलाई बलियो बनाउनु भयो होइन, अब त्यही अख्तियारको चाहिँ अप्ठ्यारोमा धेरै नेताहरू परे, अहिले पनि अख्तियारको चाहिँ अधिकार कहीँ खुम्च्याउनु पर्छ कि भन्ने खालका बहसहरू पनि भइरहेका छन्। अब यो पाँच वर्षलाई नै, यो जारी पाँच वर्षलाई नै बलियो बनाउने भनौँ न, तत्कालीन समयको तत्कालीन पाँच वर्ष, अहिलेका लागि अबको पाँच वर्ष, या त्यसपछिको पुस्ताको लागि तत्कालीन समयको पाँच वर्ष बलियो बनाउने, दरिलो बनाउने, शक्तिशाली बनाउने या गुणस्तरीय बनाउने, यो सन्दर्भमा चाहिँ कसरी आम मतदाताले कसरी सोच्न सक्छ, राजनीतिज्ञहरूले कसरी सोच्न सक्छन्, अथवा शीर्ष तहमा बसेका भनौँ न पार्टीका सभापतिहरू, अध्यक्षहरू, प्रधानमन्त्रीहरूले कसरी सोच्न सक्छन्?
मेरो चाहिँ एउटा धारणा के हो भनेदेखि, यो मानिस सबै मान्छेले राजनीति गर्दैनन्, कसैले व्यापार गर्छ, कसैले उद्योग गर्छ, कसैले कृषि गर्छ, कसैले पढाउने काम गर्छ, कसैले के गर्छ, तर सबै मान्छेले राजनीति चाहिँ जान्नपर्छ, बुझ्नपर्छ भन्ने कुरा मलाई किन लाग्छ भनेदेखि नि, हामीले थापना गरेको पद्धति भनेको हरेक मान्छेले भोट हालेर सरकार बनाउने, संसद बनाउने हो, सरकार बनाउने हो। अब अहिले तपाईँले भने जस्तो यति चाहिँ हेरियो, नयाँलाई के अरे हेरिहालौँ न कस्तो गर्दो रहेछ भन्यो भनेदेखि त हामी सधैँ परीक्षणमा जाने भयौँ नि। हरेक चाहिँ के भने चुनावमा दुई चारवटा चाहिँ नयाँ पार्टीहरू आउँछ, त्यसको चाहिँ नीति सिद्धान्त दृष्टिकोण के हो, त्यसले चाहिँ कस्तो काम गरेको थियो वा गर्छ, त्यो कुरा नहेरिकन परीक्षण गर्न थाल्यौँ भनेदेखि पनि यो चाहिँ के भनेदेखि यी समस्याहरू चाहिँ देखिने रहेछन्। र वास्तवमा चाहिँ के भनेदेखि हामीले त्यसको त्यो चाहिँ दलको नीति के छ, दृष्टिकोण के छ, त्यसको चाहिँ मुलुक बनाउने चाहिँ धारणा के छ, यो कुरा हेरेर बुझेर चाहिँ के भने मतदाता सचेत पनि पार्नुपर्छ, किनभने मतदाता नै चाहिँ जनता नै जनार्दन हो, त्यो नै निर्णायक तत्त्व हो भनेदेखि त्यो निर्णायक तत्त्वलाई चाहिँ बुझ्ने त फेरि हामीले बनाउनु पर्यो नि। हामीले दशमलव चाहिँ निर्णय गर्ने शक्ति दिएका छौँ, त्यो मान्छेले नबुझिकन भोट हाल्ने स्थिति भयो भनेदेखि पनि अलिकति समस्या आउँछ। र निर्वाचित पात्रहरू पनि चाहिँ के भनेदेखि स्टेट हुँदै जान पर्यो, तिनले चाहिँ कमसेकम चाहिँ हामीले यति त कमसेकम हरेक पार्टीले आफ्नो पार्टीको चाहिँ नेतृत्वलाई, आफ्नो पार्टीको कार्यकर्तालाई चाहिँ के भने सचेत बनाएर त्यसलाई चाहिँ के अरे दीक्षित गरेर समाजका लागि काम गर्नका लागि दीक्षित बनाउने काम चाहिँ राजनीतिक पार्टीका नेतृत्वहरूको पनि कर्तव्य छ भन्ने म चाहिँ चाहन्छु।
हजुर, हामी अन्त्यमा छौँ, अन्तिम जिज्ञासा संक्षेपमा उत्तर दिनुहोला। जस्तो अघि यहाँले उल्लेख गर्नुभयो वैश्विक आयाम अथवा अन्तर्राष्ट्रिय हस्तक्षेप, वैदेशिक हस्तक्षेप, यो हामीले यदि आफ्नो इतिहास हेर्ने हो भने, यहाँले त नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास पनि लेख्नु भएको छ, इतिहास हेर्ने हो भने यो हस्तक्षेप हिजोदेखि अस्तिदेखि नै रहेछ। अब आज अलि आम मानिसहरू अलिक बढी सचेत भए, जानकारी पाउन थाले, मान्छेहरूले यस्तो भयो उस्तो भयो भन्ने अवस्था पनि रहेछ, र अर्को हिसाबले अलि हस्तक्षेप बढ्दै गएको भनौँ न, अब वैश्विक आयामै हेर्ने भने अन्य मुलुकहरूमै अहिले हेर्ने भने नेपालमा मात्रै होइन त्यो हस्तक्षेप बढ्दै गएको देखिन्छ एउटा विषय। अर्को विषय आन्तरिक विषयमा चाहिँ राष्ट्रिय सबै शक्तिहरू चाहिँ मिलेर जानुपर्छ यतिखेर भन्ने आवाजहरू पनि उठेका छन्। यी दुई आवाजहरूका सन्दर्भमा हाम्रो कूटनीति कस्तो हुनु पर्यो, आन्तरिक हामीले शक्ति सन्तुलन कसरी मिलाउनु पर्यो र बाह्य शक्ति सन्तुलन कसरी मिलाउनु पर्यो?
आन्तरिक शक्ति सन्तुलन भनेको चाहिँ के भनेदेखि सबै संसदभित्रको छलफल र परामर्शले उठेका विवादहरूलाई समाधान गर्नुपर्छ। त्यो विवादहरू हामीले चाहिँ 48 सालपछि धेरै समस्याहरू संसदमा उठे, त्यसलाई हामीले छलफलबाट समाधान गर्दै आएका पनि हौ, कतिपय कुराहरू चाहिँ नमिलेका कुराहरू बाँकी रहे होला, त्यस कारण चाहिँ एउटा छलफल गर्ने केन्द्र भनेको संसद हो, त्यसलाई प्रभावकारी र बलियो बनाउनु पर्ने कुरा एउटा छ। अर्को के भनेदेखि सबै राष्ट्रहरूले आफ्नो स्वार्थलाई काम गर्ने हुन्, हामी चाहिँ हामी नेपालीहरू हामी नेपाली हौ, हाम्रो मुलुक नेपाल हो, हामीले यसलाई समृद्ध गर्नुपर्छ भन्दा अरूको चाहिँ लोभमा त्रासमा प्रयोग हुने मानसिकताबाट पार्टीका मान्छेहरूले नेतृत्वहरूले एमपीहरूले मुक्त हुनुपर्छ। त्यो मुक्त हुने दिशामा चाहिँ के भनेदेखि हामीले हाम्रो मतदाता पनि सचेत हुनुपर्छ, को कसको छ, यहाँ यहाँ नेपाल कस्तो छ भनेदेखि फलानाको मान्छे यो मुलुकको मान्छे भन्यो भनेदेखि त्यो योग्यता बढ्छ क्या। एजेन्ट भनेपछि त एजेन्ट त चाहिँ भनेदेखि त त्यो सिकिनुपर्ने हो नि, त्यसको क्यारियर खतम हुनुपर्ने हो नि, त्यो छैन। त्यस कारण चाहिँ यो हाम्रो मतदाता पनि सचेत हुनुपर्छ, राजनीतिक नेतृत्व पनि सचेत हुनुपर्छ।
हजुर, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हस्, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो वरिष्ठ राजनीतिज्ञ चिरञ्जीवी वाग्ले। आज प्रजातन्त्र दिवस, प्रजातन्त्रको जीवनका बारेमा कुराकानी गर्दै थियौं। प्राविधिक मित्र राजु थापालाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।